نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. درس و تدریس کے آداب میں سے آج ہم تیسرے چیپٹر کا پوائنٹ نمبر 2 دیکھیں گے. اس کی دوسری فصل کا ٹاپک جو چل رہا ہے وہ استاد کے ادب اور عظمت اور احترام کا ہے. اس میں ابھی تک ہم جو بات دیکھ چکے کہ علم حاصل کرنے کے لیے اہل علم اور تقویٰ کو منتخب کرنا چاہیے, ایسے لوگ جو واقعی صرف زبان سے بات نہ کریں بلکہ ان کے دل بھی اس کی گواہی دیں. اسی میں انشاءاللہ تعالی ہم دوسری چیز آج پڑھیں گے. دوسرا ٹاپک ہے استاذ کی فرما برداری اور تواضع. استاذ تو استاد ہی ہے, ٹیچر, اور فرما برداری مین اوبیڈینسی اور تواضع مین ہمبل, یعنی بینگ ہمبل اینڈ اوبیڈینٹ فار دا ٹیچر. تمام معاملات میں استاذ کا تابع فرمان ہو. تابع فرمان یعنی اس کی بات کی اتباع کرنے والا, اس کو لسن کرے اور پھر فالو کرے. اور کسی کام اور تدبیر میں استاذ کی رائے سے نکلنے نہ پائے, یعنی استاد کا جو پوائنٹ آف ویو ہو, جو اس کی رائے ہو, اس سے اپنے آپ کو الگ نہ کرے, بلکہ استاذ کے سامنے ایسا ہو جیسا کہ ماہر ڈاکٹر کے سامنے مریض ہوتا ہے. اس کو ہائی لائٹ کر لیجئے. یعنی ایک اچھا اسٹوڈنٹ اپنے ٹیچر کے سامنے اس طریقے سے ہوتا ہے جیسے ایک بہت زیادہ ایکسپرٹ ڈاکٹر کے سامنے مریض ہوتا ہے. کتنا ٹرسٹ کرتا ہے اس پہ. کبھی آپ نے کسی مریض کو ڈاکٹر کی بات سے ڈس ایگری کرتے ہوئے پائے؟ ہاں میں ہاں ملاتے نا, ٹھیک ہے جی, ٹھیک ہے جو آپ کہہ رہے ہیں, ٹھیک ہے ایسے ہی ہوگا جی, بالکل ٹھیک ہے. کڑوی دوائی دیتا ہے تو کھا لیتا ہے, کڑوا سیرپ دیتا ہے اسمیل آ رہی ہے اس میں پی لیتا ہے, چیک اپ کے لیے آنا بھائی آ جاتا ہے. دیکھیں تو ہم اپنے ڈاکٹرز کو کتنا فالو کرتے ہیں, کتنا اوبے کرتے ہیں. اور میں نے لوگوں کو جھکتے ہوئے دیکھا ہے, جی تھینک یو, نو پرابلم, جی ٹھیک ہے, جو بھی ہے. کوئی اگر ان کو کچھ سمجھائے تو کہتے ہیں نہیں تمہیں نہیں پتا ڈاکٹر نے یہ کہا. ایک جسم کے ڈاکٹر کے ساتھ تو ہمارا کیا معاملہ ہو, اور روحانی ڈاکٹرز کے ساتھ ہمارا حال کیا ہوتا ہے کہ وہ ہمارے اشاروں پہ چلیں, ہم ان کو انسٹرکشنز دیں, ہم ان کو گائیڈ کریں اور پھر وہ وہی کام کریں. اور ذرا سی بات کر دیں وہ ادھر کی ادھر تو ہم کہتے ہیں ہم نہیں آ رہے. یعنی کبر کی انتہا ہے کہ انسان کو سسٹم سے یا استاد سے کوئی اتنی چھوٹی سی بھی بات لگ جائے جو ان کے مزاج کے مطابق ذرا زیادہ ہے یا بوجھل ہے یا ایسی نہیں ایسی ہونی چاہیے, تو اس کا سب سے آسان حل شیطان کیا دیتا ہے, اب ہم نہیں آ رہے. اور اس وقت شیطان دل میں یہ خیال ڈالتا ہے کہ ٹھیک ہے ہم نہیں آ رہے تو دیکھتے ہیں پھر کیا کرتے ہیں. حالانکہ اس وقت انسان اپنے خسارے کا فیصلہ کر رہا ہوتا ہے, کسی کو تو کوئی فرق نہیں پڑتا. خالی کرسیاں تو کبھی نہیں رہیں, اس کی جگہ دوسرے لوگ آ جاتے ہیں. ہاں اس کرسی پہ جو اس کے نشان لگتے تھے بیٹھنے کے اب وہ نہیں لگیں گے. تو لہٰذا جس طرح ایک ڈاکٹر سے انسان اپنے آپ کو اس کی رائے کے ساتھ رہتا ہے, اس کی بات کو مانتا ہے, اسی طرح ایک ٹیچر کے ساتھ بھی یہ کام کرے گا. اپنے تمام کام استاد کے مشورے سے کرے. اگر آپ چاہیں نا تو ان چھوٹے چھوٹے پوائنٹس کے ساتھ اے بی سی ڈی لکھ لیں یا 1 2 3 لکھ لیں, تو انشاءاللہ یہ پیراگراف آپ کے لیے ایک بالکل چیک لسٹ بن جائے گی. اگلی بات کیا ہے, ابھی جتنی کیا اس کو نمبر ڈال رہے ہیں اور اب جو نمبر ہے اس کو آگے لکھ لیں کہ اپنے تمام کام استاد کے مشورے سے کریں. یہ کیوں ضروری ہے؟ استاد سے کیوں مشورہ کریں, اس کو تو ہم فیصلے دیتے ہیں. از اٹ رائٹ اور رانگ؟ مشورہ تو انسان اس سے کرتا ہے کہ جس کی ماننی ہوتی ہے. میں نے دیکھا ہے کہ آج کے دور کا ایک بہت بڑا فتنہ کہہ لیں یا شیطان کا انسان کو اس کی ذات کو بڑا کر کے دکھانا, سیلف پروجیکشن, یا اپنی ذات کو اتنا بڑا سمجھنا کہ جو میں کہتا ہوں وہ ٹھیک ہے, جو میں کرتا ہوں وہ ٹھیک ہے, دس از دا بیسٹ تھنگ. اور اس میں وہ کیا کرتے ہیں, فیصلے سناتے ہیں, ہم نے یہ کر لیا, وی ڈیڈ دس, وی ڈیسائڈ اٹ. اب دیکھیے کہ अब ये सारी बातों को ये ना सोचिएगा कि मैं आपको उस्ताद बन के कह रही हूँ, वल्लाह इस वक्त भी मैं अपने आप को एक स्टूडेंट बन के, स्टूडेंट के तौर पे अपने उस्तादों के लिए सोच रही हूँ। अल्लाह को पता है कि जब किसी भी इंसान मरहले पे आ जाए, लेकिन इवन आप अगर बराह रास्त अपने उस्तादों से कोई फ़ायदा ना भी उठाएं, लेकिन उस वक्त तक कभी किसी काम की तसल्ली नहीं होती जब तक अपने उस्तादों को शामिल ना कर लें उसमें। ये मेरी ज़िंदगी का एक असूल है। मैंने कोई नया काम करना हो, कोई नया फैसला करना हो, मुझे पता हो कि उनका इंटरेस्ट है कि नहीं, जवाब क्या होगा बाज़ दफ़ा ये भी पता होगा, इसके बावजूद किसी बड़े डिसीजन के लिए सबसे पहले मैं अपने उस्तादों को कहती हूँ, दुआ के लिए कह दूँ, मशवरे के लिए कर दूँ, शेयरिंग कर लूँ। क्यों? क्योंकि मुझे पता है कि उनकी समझ मेरे से बहुत ज़्यादा, उनकी नज़र ज़्यादा दूर होगी मेरी करीब की है। फिर उसके बाद अपने ज़ाहरे के माँ बाप से अगर इंसान को मौका हो, उनसे दुआ के लिए कह सकता है इंसान। फिर अपने करीब रहने वाले साथियों से, जो लोग मशवरा करते हैं ना, वो शैतान के बहुत बड़े ट्रिक्स से बच जाते हैं, शैतान के वार उन पे नहीं होते। इसको हाईलाइट करें और इसके ऊपर आपने एक कमिटमेंट करनी है आज इंशाल्लाह ताला। आपके लिए ज़िंदगी भर बहुत फ़ायदेमंद होगी, कहीं भी आप जाएं, किसी भी लेवल पर रहें। और वो क्या कि मैंने कोई भी बड़ा फ़ैसला तन्हा नहीं करना, मशवरे के साथ करना है। दीन का काम है करने का या ना करने का, तो किससे मशवरा करना है? अल्लाह से करना है इस्तिखारा। और खुदा न खास्ता दीन के किसी काम को जिसको मैं करती थी और अब छोड़ना है, तो मुझे मुतल्लिका अफराद से मशवरा ज़रूर करना है। आई एम थिंकिंग टू डू दिस, आई थिंक आई हैज टू डू दिस, व्हाट डू यू थिंक? इससे आप बहुत बड़े फितनों से बचेंगे। मैंने ये क्यों कहा कि जब दीन का कोई काम आप कर रहे हैं तो फिर आप इस्तिखारा अल्लाह ताला से करें? इसलिए कि मैंने एक कॉल कहीं पढ़ा था और शायद आपको कोट भी कहीं कराया था कि जिसने नेकी के किसी काम में किसी दूसरे से मशवरा कर लिया, और अमूमन हमारे मशवरे उन लोगों से होते हैं जो वो ये काम नहीं कर रहे होते, क्या हल कर लूँ ये काम, देखो फंस तो नहीं जाऊँगी, बड़ी कमिटमेंट तो नहीं है। तो उन्होंने लिखा था कि जो नेकी के किसी काम में मशवरा कर लेता है वो कभी नेकी कर ही नहीं पाता, ये तो अंदर से उठती है, बस बेखतर कूद पड़ता है इंसान। लेकिन आप कोई भी काम कर रहे हैं, उसको छोड़ने का, उसको आप चेंज करना चाहते हैं, आप कुछ भी करते हैं, आपके दिल में डाउट्स हैं, एक ऐसा कम्युनिकेशन होना चाहिए, एक ऐसी हारमनी होनी चाहिए, और लीगली राइट भी यही है कि आप उसको लिखें। मैंने देखा यहाँ तो इल्म की बातें हैं ना, लेकिन अफसोस के साथ यानी मैं देखती हूँ कि जब मैं लोगों के साथ डील करती हूँ, हम मुसलमान इन मामलात में बहुत ही ज़्यादा पीछे हैं, कमिटमेंट नहीं है। शायद इसकी वजह भी ये है कि हम लोग किसी को बहुत ज़्यादा पाबंदियों में ला के काम नहीं शुरू कराते। मैंने देखा है कि किसी न किसी दर्जे पे काम के लिए बहुत सारे लोग आते ही रहते हैं। जब आप बहुत सारी फील्ड्स में होते हैं तो आपको बहुत सारे लोगों से वास्ता पड़ता है, लेकिन जो चीज़ मेरे मुशाहदे में आती है वो क्या है, एट वंस घर बैठ जाते हैं हम लोग। हम किसी अमेरिकन कंपनी में काम करते हों, हम किसी नॉन मुस्लिम के स्टोर में काम करते हों, हम 100 तरह से अपने आप को पाबंद महसूस करेंगे। हमने घर लीज़ पे लिए, हम नहीं तोड़ेंगे क्योंकि पेनल्टी देनी पड़ेगी। हमने जॉब पे साइन किए हैं, हमने एग्रीमेंट किया, हम उस लिमिट को पूरा करेंगे। लेकिन जो हमारा अपने मुसलमानों के साथ हाल है, आपको उससे ज़रा अच्छी ऑफ़र मिली, अगले दिन आते नहीं है वो, एक दिन नहीं आते हैं, फिर फ़ोन करें तो पता चलता है वो ऐसे ही हैं, अभी नहीं है, घर पे नहीं है, अच्छा जी। फिर 2-3 दिन बाद पता चलता है नहीं, वो उन्होंने तो कहीं और जॉब कर ली, आप किसी और को ढूंढ लें। यकीन करें ये इतनी बड़ी कमिटमेंट है, इतना लोग इस चीज़ से हर्ट करते हैं। ऐसा एक एक्सपीरियंस हुआ हमारे साथ माजी में, हम लोग यहाँ नहीं थे, आउट ऑफ कंट्री थे, पीछे से किसी को इंचार्ज करके इस पूरे सिस्टम का गए। अल्हम्दुलिल्लाह यहाँ आपको होता है क्लासेस भी होती हैं, बहुत सारे प्रोजेक्ट चलते हैं साइड बाई साइड, और साथ किसी को भी छोड़ के गए उनके अंडर के इनसे आपने काम करवाना है और दिस एंड दैट था। किस्सा मुख्तसर, हम 3 मंथ्स यहाँ नहीं रहे اور پیچھے سے جو اللہ تعالیٰ ان کو بہترین جزا دے, بڑی دعائیں ان کے لیے اور بڑی محبت ان کے لیے دل میں, سراسر اللہ کی رضا کے لیے وہ کرتی تھیں, اور ہم ان کو جسٹ یہ کہہ کے ایک اوپر سپرویژن یا ایک کہہ کے کہ چلیں آپ ادھر ہوں گی کبھی فون کر لیجئے گا یا آتے جاتے دیکھ لیجئے گا پیچھے کیا ہو رہا ہے. اس تین منتھس میں اس اللہ کی بندی نے تین چار لوگوں سے زخم کھائے جن کو ہم چھوڑ کے گئے تھے پوری کمٹمنٹس کے ساتھ, ایک ایک بات لکھا کے دکھا کے. دو تین دن کے بعد ہی وہ صاحبہ غائب تھیں. بھائی کیا ہو گیا, وہ نہیں اکیلے ہینڈل نہیں کر پا رہی. ان کو سارے ایکسپیرینس کروا کے گئے, سب کچھ ہوا, لیکن وہ بیٹھ گئیں, ابو انا کرتے ہیں, سیفٹی نہیں ہے, دس اینڈ دیٹ, الٹی سیدھی باتیں. پھر اس کے بعد یقین کریں وہ خود ہی ہائر کرتی رہیں, بلاتی رہیں لوگوں کو, اور ایٹ ونس یعنی ورکر غائب. شروع میں 15 دن لگتے انٹرویو میں, دس اینڈ دیٹ, ٹریننگ ہو رہی, اور وہ کہاں سے اپنے گھر سے چل کے آتی تھیں اور ٹرین کرتی تھی, اور اسی طرح ایک ایسی ورکر تھی کہ اس کے ساتھ انہوں نے پھر پورے لکھ, وہ بہت سسٹمیٹک کام کرتی تھیں ماشاء اللہ, انہوں نے پورے لکھا, کمٹمنٹ کرائی کہ اگر آپ اچانک چھوڑیں گی تو آپ کو لاسٹ ویک کی پے میں نہیں دوں گی, دس اینڈ دیٹ, ایسی کوئی باتیں ہوتی رہیں. اب جو لڑکی تھی اس نے کہا ٹھیک ہے, نئے نئے پاکستان سے آئے تھے, پوری ان کی ساری باتیں ہو کے ان سے ہو گئیں, بات جو بھی ہوئی. قصہ مختصر یہ ہوا کہ ایک دم اچانک وہ لڑکی نہیں آئی, اور اس پہ وہ اتنا ٹرسٹ کر رہی تھیں, اور ہمیں وہاں یہی رپورٹ دیتی تھیں کہ بہت اچھی لڑکی ہے اور دس اینڈ دیٹ. اس کے بعد وہ لڑکی اچانک نہیں آئی, 15 دن تک پیچھے سے یہ پورا سسٹم بند رہا. آپ سوچ سکتے ہیں کتنا بگ لاس ہوا, کتنے لوگوں کا ٹرسٹ ٹوٹا, کتنے یعنی لوگوں نے اس چیز کو بیڈ فیل کیا. اس کے بعد پتہ چلا جی اس کو تو کسی ایسی عجیب و غریب جگہ پہ جاب مل گئی ہے, امریکن جگہوں پہ, اور ظاہری بات ہے کہ وہاں دین تو نہیں ملتا لیکن پیسے زیادہ ملتے ہیں, دین کی جگہ پہ پیسے زیادہ نہیں ہوتے, اجر زیادہ ہوتا ہے, تو وہ ادھر چلی گئی. بہت ڈپریسنگ بات تھی یہ. پھر اس کے بعد کیا ہوا کہ اس کی پے پیچھے تھی, انہوں نے کہا, اور پھر وہ پے بھی مانگنے لگیں, انہوں نے کہا میں پے نہیں دوں گی, جو بھی بات ہے پے نہیں, انہوں نے ان کے 2 ویک کی دی. پھر اس کے بعد جب ہم لوگ آئے تو ہمارے سامنے یہ معاملہ, وہ لوگ ہمارے سامنے آ گئے کہ بھائی اس کی پے اور پیچھے سے انہوں نے یہ کیا وہ کیا, پھر معاملہ ان کے سامنے ہم نے کھولا. اب اس وقت ہمارے لیے ایک بڑی مشکل بات تھی, دیکھیے 100, 200, 300 ڈالر کوئی بڑی چیز نہیں ہوتی, لیکن ایک تو وہ نقصان, ایک بیڈ ریپیٹیشن, اور سب سے بڑی بات کمٹمنٹ. کہنے لگی, انہوں نے کہا کہ نہیں ان کی کمٹمنٹ تھی. اب وہ لوگ یہ ایکسپیکٹ کر رہے تھے کہ ہم دے دیں گے, اور ان کو پتہ ہے ہم لوگوں کی طبیعت کا کہ ان چیزوں کی پرواہ نہیں ہے, اور واللہ ہی ان چیزوں کی کوئی پرواہ نہیں, لیکن صرف اس کی کمٹمنٹ کی وجہ سے جب میرے سامنے بات آئی تو میں نے اس کو صرف ایک ہی جملہ بتایا, میں نے کہا کہ مجھے صرف اتنا پتہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو مکہ پہ حملہ کرنے کا فیصلہ کیا تھا نا, وہ ایک وعدہ توڑنے کی بنیاد پہ تھا, ایک عہد ٹوٹا تھا. اسلام میں عہد کی, کمٹمنٹ کی اتنی بڑی جگہ ہے کہ ہم مسلمان اس کو سوچیں تو شاید 10 دفعہ سوچیں اور پھر کوئی کمٹمنٹ کریں. میں نے کہا مکہ فتح نہیں ہونا تھا اگر یہ کمٹمنٹ نہ ہوتی, اس وقت نہیں ہم تمہیں دے سکتے, کیونکہ پھر ہم اپنی اسی جو جن کو ہم نے نامینیٹ کیا تھا ان کی ڈس رسپیکٹ کریں گے. زندگی میں کسی موقع پہ تمہیں کہیں نہ کہیں کسی صورت میں کچھ مل جائے گا, تو سمجھ لینا کہ یہ تمہاری اس 2 ویک کی پے کا تھا, اور جو اس کے بعد ہمارا نقصان ہوا وہ چھوڑ دو. کمٹمنٹس, ہم مسلمانوں میں کمٹمنٹ نہیں ہے. دین کی کمٹمنٹ کی بات تو خیر اب چھوڑے ہی نا, صبح کہیں ہیں تو رات کہیں ہے, دن کہیں ہے تو شام کہاں ہے. آپ سوچیں, دیکھیں ہم کبھی سچے دیندار نہیں ہو سکتے اگر ہماری دین کے ساتھ کمٹمنٹس وہ نہیں ہو جاتی جو ہماری دنیا کے لیے. یہ میں نے بہت لمبی بات کر دی اس بات پہ, لیکن یہ بہت ضروری بات تھی. دین کے ساتھ, دینداروں کے ساتھ, دین کی جگہوں کے ساتھ, دین کے کام کے ساتھ, کیا ہماری وہی کمٹمنٹ اور وہی کوشش ہے جو ہماری دنیا کے ساتھ ہے؟ کوئی ذمہ داری لیتے ہیں تو کیا پھر اس میں ہماری اتنی سٹرگل ہوتی ہے جتنی شروع کے 2-3 ویکس میں ہوتی ہے؟ کیا وہی شوق اور ذوق رہتا ہے ایک سال گزرنے کے بعد بھی جو شروع کے پہلے مہینے میں تھا؟ چیزیں تو ایک وقت آتے نیوٹرل ہو جاتی ہیں. آپ سونے جیسی چیز کھانے لگے نا, چند دن کے بعد آپ کو ٹیسٹ سیم لگے گا. آپ سونے کا بٹ خرید کے اس پہ لیٹ جائیں, تھوڑے دن کے بعد وہ آپ کو چبھنے لگے گا. شروع میں چمکتا تھا, اب روز ورائٹی تو نہیں آ سکتی, کوئی روز نئی باتیں تو نہیں آ سکتی. اور ایز لانگ ایز انسان دین کا کام کر رہا ہے تو دین کا کام تو مختلف حالات اور واقعات میں چلتے ہی رہے گا. ایسے وقت میں شیطان ایک ظلم یہ کرتا ہے کہ ہمیشہ دوسرے کو وجہ بناتا ہے. کوئی بھی کام کر کے تو آخر میں ایک جملہ بولتا ہے اور اس میں ایک لفظ ہوتا ہے, وہ دراصل. वो दरअसल ये हो गया था, दरअसल मैंने ये वजह थी, तो ये दरअसल, दर का मानी क्या है, फारसी का ये लफ्ज़ है मे इन, असल असल, रियलिटी यानी इन फैक्ट, इन रियलिटी। आप देखिए जब ये दरअसल का जुमला आप बोलते हैं ना, असल में आप दूसरे के सर पे अपना मुर्दा डाल देते हैं, ये वजह है इसलिए हम नहीं करते। इसको मोटा सा हाईलाइट करके अगर आप रख लें अपने जुमलों में से, यानी जितनी दफ़ा दिन रात में दरअसल करती हूँ, लिखती हूँ, उसको काउंट कर लें। इसका तरीका ये करते हैं कि आप अपने फ्रिज के ऊपर एक शीट लगा लें और उसके ऊपर एक बड़ा सा लफ्ज़ दरअसल लिख लें और नीचे जैसे लाइनें लगा दें। आप जितनी दफ़ा दिन में ये दरअसल का लफ्ज़ खुद बोलती हैं, आपको खुद ही एहसास हो जाए, या आपके बच्चे या घर वालों को साथ शामिल कर लें कि वो भी रिमाइंड कराएंगे, जितनी दफ़ा बोलें वहाँ आके वन लगा दें, टू थ्री, काउंट करेंगे कि एक वीक में कितनी दफ़ा मैंने दरअसल का लफ्ज़ बोला। और फिर अगर मुमकिन हो तो उस फिक्रे को भी लिख लें, किस मौके पे बोला था, किस मौके पे ये दरअसल का था, असल में इस दरअसल के अंदर इतनी खराबियाँ छुपी हुई हैं। आप सारी खामियां दूसरे के अंदर डाल देते हैं, खुद मुतमईन, मैं नेक पाक साफ, बस दरअसल ये ऐसा है, दरअसल ये लोग ठीक नहीं, दरअसल यहाँ काम ठीक नहीं, दरअसल उनमें ये आदत है इसलिए हम नहीं काम कर सकते, दरअसल उसमें ये वजह इसलिए हम काम नहीं कर सकते, दरअसल दरअसल, और अपने आप को नेकियों से दूर करते रहते हैं। पहले तो मुझे अपने आप को देखना है कि मेरी ज़िंदगी में कोई दरअसल तो नहीं, दरअसल ये लोग शौक़ से नहीं सुनते तो मुझे भी शौक़ से नहीं बताना, दरअसल ये माइक पे नहीं आते ना तो फिर मुझे भी कोई ज़रूरत नहीं है ज़्यादा लंबी बात करने की, दरअसल ये शेयर नहीं करते ना तो फिर मुझे ज़रूरत नहीं, और दरअसल इनमें से आधे से ज़्यादा तो टेस्ट ही नहीं देते, अब मुझे क्या ज़रूरत है इतनी लंबी तफसीरें बताने का, क्या फ़ायदा। और दरअसल मैं करती जाऊँगी ना तो अल्लाह ना करे, कभी ना करे ऐसा कि मैं इस काम को छोड़ दूँ, और दरअसल इस काम की वजह से तो इतनी मुश्किलें आती हैं, छोड़ो सुख चैन की नींद सोएं, खाएं पिएं, ऐश करें, दुनिया देखें, मज़े करें, दुनिया में बार बार थोड़ी आना है, नहीं, हर बंदा अपने आप को चेक करे, इससे कोई मुबर्रा नहीं है। जब दरअसल का लफ्ज़ आपकी ज़ुबान पे आए अपनी ज़ुबान को पकड़ लें, और आप अपने आपस के ताल्लुकात में भी देखेंगे, अपने मामलात में भी इसको देखेंगे, इंशाल्लाह ताला आपको बहुत फ़ायदा होगा। तो सारी बात किस पॉइंट से शुरू हुई थी, अपने तमाम काम, और लफ्ज़ तमाम को भी देखिए, ऑल मैटर्स उस्ताद के मशवरे से करें, कम अज़ कम दीन के काम तो मशवरे से कर सकते हैं ना, तो फैसले सुनाने की बजाय मशवरा करने की आदत डालनी है। कितनी खराबियां ख़त्म हो जाती हैं जब आप कम्युनिकेशन कर लेते हैं, जो भी यहाँ आता है या कोई काम करना चाहता है, मैं उसको यही कहती हूँ कि देखिए जब आपने जाना होगा या कोई छोड़ने का इरादा करना होगा, मैं बेस्ट पर्सन हूँ, आप मेरे पास आइएगा, मेरे से मशवरा कीजिएगा, मैं आपकी हेल्प करूँगी, कहीं किसी फील्ड में भी हैं, मेरा ताल्लुक है कि नहीं, आप मुझे ज़रूर मौका दीजिएगा दो मिनट कि आपको मैं मशवरा दे सकूँ कि आप ये करने वाली हैं ठीक है कि नहीं। लेकिन जिनको मनमानी करनी होती है, जिनको पता होता है कि मशवरा आगे से दूसरी तरफ मिलेगा और हम कुछ और करना चाहते हैं, फिर वो मशवरा तो करना दूर की बात है, बाद में शक्ल भी नहीं दिखाते, आपको देख इधर उधर हो जाते हैं, क्योंकि वो गिल्ट होते हैं ना अपने अंदर। तो अल्लाह ताला हम सब के झोल दूर कर दे, हमारी शख्सियत की कमज़ोरियाँ खामियाँ निकाल दे, एक एक चीज़ करके चुनते जाएं अपने आप को और पाक करते जाएं, ताकि क़्यामत के दिन जो पोल खुलने हैं ना वो आज ही खुल जाएं। इंशाल्लाह मेरा इरादा है अल्लाह ताला गालिब है अपनी काम पे, ये किताब पूरी होगी तो इसके बाद हम तस्किया का सफ़र शुरू करेंगे, एक एक चीज़ पर बात करेंगे कि कहाँ से कैसे हम अपने आप को पाक करें। मैं सोचती हूँ कि क़्यामत के दिन जाके अगर पता चले ना कि अंदर इतनी गंदगियाँ थी और ऊपर तो कपड़े पहन के रखे हुए थे इखलाक के और तकल्लुफात के, तो क्या फ़ायदा होगा उस दिन पता लगने का। आज शऊर मांगना है, इस दुनिया में रहते हुए मांगना है इंशाल्लाह ताला। चलिए अगला नुक्ता देखिए, उस्ताद के एहतराम में इंतहा कर दे, इनकी खिदमत इंतहा कर दे, इस जुमले ये अलग है तो इसको बात कर लेते हैं। इंतहा का मतलब क्या है, यानी एग्जैजुरेशन, पाँव को हाथ लगाने लगे, ये मतलब नहीं है। इंतहा क्या होती है, एंड, एक्सट्रीम नहीं होती इंतहा, एक्सट्रीमिज्म नहीं है, यानी अपनी आखिरी कोशिश। एहतराम, एहतराम कैसे होता है, खूबसूरत जुमले बोलने का नाम एहतराम है, उसके नाम के साथ दो चार साबके लाख के लगाने का नाम है, नहीं, ये किस्म तो हो सकती है, लेकिन एहतराम लफ्ज़ को खोलिए ज़रा, इसके अंदर क्या है? एहतरामा। अब अगर आप थोड़ी सी अपनी ग्रामर को ले आएं, इसमें इसका रूट क्या निकल रहा है? इफ्तियाल है ये बाब। हरामीम जी, हरम, जो रूट हरम का है ना, हरम में जा रही हूँ, हुरमत, एहराम, ये वही लफ्ज़ है। इतनी बड़ी बात है इसके अंदर, तो फिर आप खुद ही देख लें कि काबा की हुरमत कितनी करते हैं और हुरमात को किस तरीके से लेते हैं, तो फिर यहाँ भी वही लफ्ज़ है। अब आप देखिए कि आज क्लास का दिन है, हम सब ने कमिटमेंट की है ना, और आज हम क्लास में नहीं हैं। क्या ये बात सुन के तकलीफ़ होनी चाहिए कि खुशी? क्या ये कमिटमेंट निभाई जा रही है? क्या ये दिन ऑप्शनल था? हम क्यों इन कामों को जगह नहीं देते? हमें क्यों नहीं लगता कि ये हमारी कमिटमेंट है? ये अल्लाह के साथ हमारी कमिटमेंट है, किसी बंदे के साथ नहीं। ये अहद हैं, ये वादे हैं। अब देखिए कि इसमें जुमला के कि इनकी खिदमत करके अल्लाह ताला का तकर्रुब हासिल करें, ये अपने लिए नहीं, ये अल्लाह के कुर्ब के लिए। इसमें कोई शख्सियत परस्ती नहीं, इंसानों के लिए नहीं करना, या आप उनको नहीं दिखाते। अगर मैं अपने किसी साथ के लिए करूँगी तो मैं इसलिए नहीं करूँगी कि वो मुझे अच्छा कहें, वल्ला ही नहीं, बल्कि बात तो शर्म आती है, लेकिन अल्लाह का कुर्ब मिले। और ये कब होता है? जब अंदर दिल के आपके अंदर आपके दिल में शौक हो, जब आपके दिल में किसी के लिए कदर होती है, आपके एक एक एक्शन से पता चलता है, आपके बोलने से, आपके लिखने से, आपके बात करने के अंदाज से पता चलता है कि दूसरे के लिए आप क्या सोच रहे हैं, आपके अंदर उसके लिए कितनी मोहब्बत है, कितनी कितने जज्बे हैं जो आप उसको बताना चाहते हैं। और मैं अक्सर तसव्वुर में बातें करती हूँ अपने उस्तादों से, कभी कभी मौका मिलता है जिनसे बात करने का या जिनको पैगाम देने का, तो मैंने कहती हूँ कि आपसे मेरी वैसे बात ना हो, लेकिन मैं ख्वाबों में करती हूँ। मैं आपको पूरे शऊर से कह रही हूँ, मैं कोई मुबालगा नहीं कर रही, लेकिन सच कहूँगी कि मैं ख्वाबों में, जैसे सोता है इंसान जब अपने, मैं कसरत से अपने उस्तादों को मिलती हूँ, बातें करती हूँ, मशवरे करती हूँ, बातें होती हैं और उनसे ऐसी, और मैं सोचती हूँ कि अब मैं उनको तो दुनिया में ये कह ही नहीं सकती कि मैं आपको याद करती हूँ या करती हूँ, कि जन्नत में जाके बताऊँगी। क्योंकि दुनिया में बाज़ बातें इंसान जब दूसरों को बताता है ना, तो वो शो ऑफ लगने लगती हैं, ऐसे लगता है बड़ाई कर रहे हैं, दिखावा कर रहे हैं, और ज़रूरत भी क्या है, किसी को थोड़ी बताना है, लेकिन एक अजीब सुकून महसूस होता है और बहुत सुकून मिलता है, अल्हम्दुलिल्लाह। फिर आगे देखिए, और ये यकीन कर ले कि उस्ताद के सामने पामाल होना इज्जत की मेराज है। पामाल होना मुश्किल लगेगा आपको, ख़ास तौर पे इंग्लिश मीडियम को, हैं, पामाल क्या होता है? यानी डिस्ट्रॉय होना, यानी उस्ताद के सामने पामाल होना मीन हम्बल होना, आजिज़ होना, डाउन टू अर्थ, बिल्कुल इसका एग्जैक्ट यही मतलब होगा, डाउन टू अर्थ होना इज्जत की मेराज है। मेराज कहते हैं किसी चीज़ को ऊपर करना, कोई चीज़ ऊपर जाती है इज्जत, यानी मैं अपने उस्तादों के सामने जितना आजिज़ होगा अल्लाह मुझे उतना ही बड़ा करेगा। इस बात को पढ़ते हुए मुझे वो आयत याद आ रही है जो माँ बाप के ज़िम्मे में कुरान पाक में आती है ना, कि वाहफिज़ जनाह ज़िल्ल मिन अर्रहमा, कि अपने माँ बाप के सामने अपना ज़िल्लत का बाजू बिछा दो, यानी ऐसे हम्बल हो कि उनके सामने बैठो ऐसे लगे कि बस तुम बिछे ही जा रहे हो, तो इससे फिर तुम्हें वो पर लगेंगे जिनके साथ तुम बुलंदियों में उड़ोगे। बाअदब बानसीब, बेअदब बेनसीब। कुछ लोग एक कतरा बराबर भी किसी के लिए काम नहीं करते, लेकिन वो इतने आजीज और इतने नरम होते हैं कि अल्लाह ताला उनको उसी की वजह से चुन लेता है अपने कामों के लिए, और कुछ इतना कुछ कर देते हैं लेकिन हम्बल नहीं होते, अंदर वो जज्बे नहीं होते जो दिल की गहराइयों से निकलते हैं, तो उनका वो मुकाम नहीं बन पाता। असल चीज़ काबिलियत नहीं, कबूलियत है। काबिलियत भी बढ़ानी है, लेकिन असल फिक्र ये करनी है कि अल्लाह कबूलियत दे दे, काबिल होने की बात है। इनके सामने आजजी, फ़ख्र और तवाज़ो मर्तबे की बुलंदी है। क्या समझे कि उस्तादों के सामने आजिज होना फ़ख्र है, यानी इस बात पे फ़ख्र किया जा सकता है कि मैं अपने उस्तादों के सामने आजिज हूँ। और तवाज़ो, तवाज़ो का मानी भी यही होता है, ह्यूमिलिएट होना, हम्बल होना। ये क्या होता है, उनके मर्तबे की बुलंदी है। यानी आप दोनों अपोजिट मानों में देखेंगे कि जो आपको बाहर लग रहा है कि आप आजिज़ हो गए, लेकिन ये आपको इस पर प्राउड होना चाहिए। यानी आई फील प्राउड कि मैं अपने उस्ताद के सामने आजिज़ हूँ, और उनके लिए तवाज़ो होना ऐसे जैसे आपको मर्तबा मिल रहा है। सुभान अल्लाह। और ये दिल के सच्चे जज्बात के बगैर होता नहीं, ये किताब पढ़ने से नहीं आएगा, ये सिर्फ कहने और सुनने से नहीं आएगा। ये जब आएगा जब हमारे दिलों में इस चीज़ का यकीन आ जाए कि जैसे माँ बाप हमें इस दुनिया में लाए, उसका ज़रिया बने। माँ बाप की भी तो वही कदर करते हैं ना जिनको इसका एहसास होता है, जो ये कहते हैं इन्होंने हमें आज तक दिया क्या है, तो उनसे कहा जा सकता है कि इन्होंने आपको जीने का हक दिलवाया, आपको दुनिया में लाने में मदद की है, फिर ही माँ बाप की कदर होती। वरना तो माँ बाप की भी कदर नहीं होती, ना पैदा करते, आपकी खुशी थी, हमने तो नहीं कहा। ठीक है, ऐसे भी तो रवैये दिखते हैं ना। तो इसी तरह इंसान जब ये सोचता है ना कि मैं हूँ क्या, एक लम्हे के लिए सोचिए ज़रा, मैं अपने आप को सोच रही हूँ और आप भी सोचें, अगर हमारी ज़िंदगी में से हमारे उस्ताद निकल जाएँ, शुरू से लेकर अभी तक, इवन देखिए कि दुनियावी इल्म सिखाने वाले उस्ताद भी, जिन्होंने आपको मैनर सिखाए, एटिकेट सिखाए, आपको उर्दू बोलनी सिखाई, सेंटेंस आपके करेक्ट किए, ऐसी बातों को देखें जो करैक्टर से ताल्लुक़ रखती है, या माँ बाप की वो रोक टोक जो उन्होंने आपको बचपन में की, आप बहुत ऊंची बोल रहे थे, उन्होंने कहा आहिस्ता बोलो, खामोशी से, स्लोली, ज़्यादा तेज़ बात नहीं करो, हाँ ठीक तरह से खड़े हो। आप एक लम्हे के लिए सोचिए, हमारी ज़िंदगी से सारे नसीहत करने वाले उस्ताद, हमारी करेक्टर बिल्डिंग करने वाले, हमें दीन दुनिया सिखाने वाले निकल जाएं, पीछे क्या बचता है, कैसी शख्सियत होती मेरी अगर मेरे उस्ताद मेरी ज़िंदगी में ना आते। मुझे तो एक ही लफ्ज़ ज़हन में आता है, दरिंदगी, वैशी, वाइल्ड, जाहिल होते, जानवर होते, जंगली होते, बद्दू होते। मुझे तो ऐसे लग रहा है मेरा इतना हुलिया गंदा हो गया, मेरे चेहरे पे इतने दाग आ गए हैं, इतना मैं बुरी गंदी बैड स्मेल हो गई हूँ कि मेरे करीब नहीं कोई आ रहा। यकीन करें, मैं तसव्वुर में फ़ील कर रही हूँ अपने आप को कि मैं इंतहाई बेकार हूँ, शक्ल नहीं दिखा सकती, किसी से बात नहीं कर सकती, तमीज़ नहीं मुझे, जंगली हूँ, वैशी हूँ। तो फिर उस्तादों का क्या मुकाम हुआ। अल्लाह अकबर। हिकायत है कि उलमा के ज़्यादा एहतराम पर किसी ने इमाम शाफ़ी को एताब किया, यानी डांटा, पॉइंट आउट किया कि आप अपने उस्तादा का या इल्म वालों का बड़ा एहतराम करते हैं। तो उन्होंने फरमाया शेर में, और आप ये बात सुन चुके हैं पहले भी, कि इमाम शाफ़ी रहमतुल्लाह अलैह शायर थे, अल्लाह ने अगर जन्नत में मुलाकात कराई तो इंशाल्लाह उन्हें कहेंगे कि अपने कुछ शेर सुनाएं और साथ समझाएं भी, क्योंकि हमें तो समझ ही नहीं आएंगे। तो शेर क्या कहते हैं, इसका तर्जमा आपके सामने रखती हूँ। मैं इनके लिए अपने नफ्स को पामाल करता हूँ, अहवन का लफ्ज़ आता है, ये जो पहले ही लफ्ज़ है ना, وَحَيِّنُ لَهُمْ نَفْسِي فَهُمْ يَكْرِمُونَهَا। मैं इनके लिए अपने नफ्स को पामाल करता हूँ तो वो इसका एहतराम करते हैं, इस नफ्स की कभी तकरीम न होगी जिसको पामाल न किया गया हो। وَلَئِن تَكْرِمُ النَّفْسُ الَّتِي لَا تُهَيِّنُهَا। कहते हैं कि जिस बंदे को कभी कोई टोके ना, रोके ना, उसकी इंसल्ट ना करे, इस माने में जैसे कि तुम ये ठीक नहीं कर रहे, ठीक करो, क्रिटिसाइज़ ना करें, ये कह लें, कहते हैं ऐसे बंदे की कभी इज़्ज़त ही नहीं हो सकती। इट्स वेरी ट्रू, जो बात अभी हम कर रहे थे ना, असल में ये उसी का एक सेकेंड, यानी एक दूसरा रुख है। बच्चे को अगर बचपन में ना रोकें, ना टोकें, उन उसको ना मैनर सिखाएं, तो उस बच्चे की बड़े होने पर कभी इज़्ज़त होगी नहीं, हो सकती ना। यही बात है यहाँ कि जिनको बचपन में खूब अच्छी तरह छान फटक के उनकी करेक्टर बिल्डिंग कर दी जाती है, और उनके अंदर ऐसे अदब और ऐसे अखलाक डाल दिए जाते हैं जो उनको बाद में भी फ़ायदा दें, तो ऐसे ही लोगों की बाद में इज़्ज़त होती है। और फिर बंदा अपने माँ बाप को दुआएँ देता है कि उन्होंने हमारे साथ ऐसा किया। हज़रत अब्दुल्ला बिन अब्बास रज़ी अल्लाहु अन्हुमा, माँ अपनी, माँ मैंने साथ अपनी जलालत شان اور مرتبے کے. حضرت زید بن ثابت الانصاری رضی اللہ عنہ کے گھوڑے کے رقاب کو پکڑ کر چلتے اور فرماتے ہاکذا امرنا ان نفل بعلمائنا, ہمیں اپنے علماء کرام کے ساتھ ایسا ہی برتاؤ کرنے کا حکم دیا گیا ہے. آپ کو پتہ عبداللہ بن عباس خود کیا تھے, یہ جو بات ہے نا اپنی جلال اور شان اور مرتبے کے باوجود, یہ اس لیے کہ یہ خود بھی مفسر قرآن کے لقب سے مشہور تھے. ان کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے دعا کی تھی کہ اللہ ان کو اپنا فہم دے, ان کو دین کی فقاہت دے, سمجھداری دے, دین کی خدمتیں کرنے والے, قرآن کی اتنی خدمت کرنے والے اور دوسرے علم والے شخص زید بن ثابت. اور آپ کو پتہ زید بن ثابت کون تھے؟ کاتبین وحی میں سے تھے, اللہ کے نبی کے حکم سے قرآن پاک لکھا کرتے تھے, اور لکھنے والے کا درجہ زیادہ ہوتا ہے کیونکہ پڑھے لکھے تھے. تو یہ ان کی گھوڑے کی رکاب کو پکڑ کے چلتے تھے, یعنی وہ گھوڑے پہ بیٹھے ہوتے تھے اور یہ ساتھ ساتھ پیدل چل رہے ہوتے تھے, اور کہتے تھے ہمیں اپنے علماء کرام کے ساتھ ایسا ہی برتاؤ کرنے کا حکم دیا گیا ہے. آج ہمارا کیا حال ہے؟ ہر بندہ اپنے آپ سے پوچھے ہم علم والوں کے ساتھ کیسا معاملہ رکھتے ہیں. حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ نے حضرت امام خلف الاحمر سے فرمایا لا اقعد بین یدیک, میں آپ کے سامنے ہی بیٹھوں گا, یعنی بالکل آپ کو فیس کرتے سامنے بیٹھوں گا. ہمیں اساتذہ کرام کے ساتھ تواضع سے پیش آنے کا حکم دیا گیا, یعنی ساتھ نہیں بیٹھوں گا, برابر نہیں بیٹھوں گا, بلکہ آپ کے سامنے بیٹھوں گا. یہ بات ہے اس میں. بعض دفعہ کیا ہوتا ہے کہ استاد کے بیٹھنے کے لیے ایک خاص جگہ ہوتی ہے نا, تو پھر ساتھ اگر کوئی اسٹوڈنٹ ہے طالب علم ہے تو لوگ اس کو کہتے ہیں تم بھی ادھر بیٹھ جاؤ, ساتھ بیٹھ جائیں کیونکہ آپ اپنے استاد کے ساتھ آئے ہیں. تو یہ کہتے ہیں کہ میں آپ کے ساتھ نہیں بیٹھوں گا, میں آپ کے سامنے بیٹھوں گا. اور سامنے جب بندہ بیٹھتا ہے تو آف کورس پھر وہ سیکھنے کے لیے اور ایک عاجزی کے ساتھ بیٹھتا ہے. ہمارا حال کیا ہے؟ امام غزالی رحمہ اللہ علیہ نے فرمایا علم تواضع اور فرما برداری ہی سے حاصل ہوگا. اپنے آپ کو پوچھتے ہیں ہمیں علم حاصل ہو رہا ہے؟ علم سے فائدہ مل رہا ہے؟ اس کی یہ وجہ نہیں کہ علم مل نہیں رہا, دیا نہیں جا رہا, شاید یہ بھی وجہ ہوگی کہ ہمارے اندر توازو نہیں. توازو کیا ہوتا ہے؟ جھکنا. اب دیکھیں پانی کا ڈھیر پڑا ہو اور سوراخی سیدھی پڑی ہو, اس میں ایک قطرہ پانی نہیں جائے گا, تھوڑی جھکے گی نا پھر پانی جائے گا. اور اسی طرح فرما برداری اوبیڈینسی سے حاصل ہوتا ہے. اور یہ بھی فرمایا اگر شیخ جب بھی تعلیم کی طرف کوئی رہنمائی کرے اس کو بلا چون چراں قبول کرے. بلا چون چراں کیا ہوتا ہے؟ فوراً ایکسیپٹ کرے, انسٹنٹلی, فوراً, کوئکلی, کوئی عذر نہیں, کوئی یہ نہیں وہ نہیں, کوئی آبجیکشنس نہ لگائے, اور اپنی رائے کو ترک کر دے. استاذ کی خطا پر عمل کرنا اپنی صحیح رائے پر عمل کرنے کے مقابلے میں زیادہ نفع بخش ہے. اس کو بھی ہائی لائٹ کر لیں. استاد کی خطا پر عمل کرنا اپنی صحیح رائے پر عمل کرنے کے مقابلے میں زیادہ نفع بخش ہے. کہ بعض دفعہ ہو سکتا ہے کہ استاد کی رائے زیادہ درست نہ ہو, اسٹوڈنٹ کی ٹھیک ہو, اس کے باوجود بھی اس کی غلط کو مان کے زیادہ نفع ہوگا. آپ پوچھیں گے وہ کیسے؟ چلیے اگلی بات پڑھیں پھر بتاتی ہوں. اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کے قصے میں اس کی طرف ان الفاظ سے تنبیہ فرمائی انک لن تستطیع معی صبرا, آپ میرے ساتھ رہ کر صبر نہیں کر سکتے. رسالت و علم اور عظیم المرتبت ہونے کے باوجود خاموش رہنے کا حکم دیا گیا. چنانچہ فرمایا فلا تسألنی عن شیء حتی احدث لک منہ ذکرا, پس آپ اس کے بعد مجھ سے اور کچھ نہ پوچھئے گا, یعنی کوئی بات مجھ سے اس وقت تک نہ پوچھیں جب تک میں خود ہی نہ آپ کو بتا دوں. جی تو استاد کی خطا پہ عمل کرنا کیسے فائدہ دیتا ہے؟ اس کا جواب ملے گا آپ کو سورۃ الکہف میں. وہاں جب یہ آیتیں آئیں گی حضرت موسیٰ اور خضر کی تو بہت تفصیل سے بات ہوگی इस मौजू पे अल्लाह ताला से दुआ करते हमारी ख़ताओं को माफ़ करते, बेहतरीन तरीके से सीखने और सिखाने वाला बना दे। चलिए फिर यहाँ रुक जाते हैं। अल्हम्दुलिल्लाह, सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।